الحمد لله وكفى، سلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا تنكح المشركات حتى يؤمن سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ولا تنكح المشركات حتى يؤمن، اور نکاح مت کرو مشرک عورتوں سے حتیٰ کہ وہ ایمان لے آئیں. ولا امۃ مؤمنۃ خیر من مشرکۃ ولو اعجبتکم، اور مسلمان لونڈی، مومن لونڈی جو ہے، مومن غلام عورت جو ہے، خیر من مشرکۃ، وہ مشرک عورت سے بہتر ہے. ولو عجبتکم، اگرچہ تم کو مشرک عورت بہتر لگتی ہے. قرآن پاک کی اس مبارک آیت سے دو باتیں پتہ چلیں. ایک تو اللہ تعالیٰ نے حکم فرما دیا اور حرام کر دیا مشرک عورت کو مسلمان مرد پر. ولا تنكحوا المشركات حتى يؤمنوا، مشرک عورت سے شادی نہ کرو، نکاح نہ کرو، اگر ایمان لے آتی ہے تو پھر تو مومن ہو گئی، پھر تو نکاح جائز ہے. اگر ایمان نہیں لاتی تو مشرک عورت کے ساتھ نکاح جائز نہیں. اور اس معاملے میں اللہ تعالیٰ نے یہ بھی فرما دیا کہ جو لونڈی ہے، جو غلام ہے، وہ عورت بھی اگر مومن ہے تو مشرکہ سے بہتر ہے، اگرچہ تم یہ سمجھتے ہو کہ مشرک عورت جو ہے وہ خوبصورت ہے، وہ بھلی ہے، مگر اس سے ہزار درجے بہتر ہے. دین اسلام نے مشرک سے، دین سے جو دوسرے عقائد رکھنے والی عورت ہے، اس سے نکاح کرنے سے منع کر دیا. اور اس کے اندر بڑی حکمت ہے. عورت جو ہے اس نے گھر کو سنبھالنا ہوتا ہے، بچے جو ہیں اس کو بھی پرورش عورت نے کرنی ہوتی ہے. جو دین عورت کے اندر ہوگا، کم و بیش بچوں میں بھی اسی طرح کا دین آتا ہے. تو عام طور پہ والد اگر نیک بھی ہو اور والدہ نیک نہیں، تو اولاد نیک نہیں ہوتی. مگر اگر والدہ نیک ہو تو عورت کے اندر نیکی، تو بچوں کے اندر جو ہے وہ عورت نیکی کے اثرات جو ہیں وہ مرتب ہوتے ہیں. نبی علیہ الصلاۃ والسلام نے ارشاد فرمایا، المرء علی دین خلیلی، انسان اپنے دوست کے دین پر ہوتا ہے. تو نبی علیہ الصلاۃ والسلام نے فرمایا کہ انسان اپنے دوست کے دین پر ہوتا ہے، اور اسی طرح جس سے شادی کی جاتی ہے اس سے دوستی ہو جاتی ہے. اور اگر شادی مشرک سے کی اور مشرک ہی کی مشرق عورت کے ساتھ ہی دوستی لگائی، اسی کے ساتھ مصاحبت، اسی کے ساتھ صبح شام گزر رہے ہیں، تو پھر نبی علیہ الصلاۃ والسلام کی اس حدیث سے پتہ چلا کہ وہ عورت جو ہے وہ خود بھی مشرکہ، تو اسی کے دین پر جو ہے وہ خاوند آ جائے گا. اسی بات کو قرآن پاک کی اسی آیت نے بیان کیا کہ یہ جو مشرق عورت کے ساتھ شادی کرنا ہے، یہ مشرق عورت کے ساتھ شادی کرنا اللہ تعالیٰ نے اس لیے روکا کہ اسی آیت میں آگے فرمایا، اولئک یدعون الی النار، کہ یہ جو عورت مشرق عورت ہے یہ تو تمہیں آگ کی طرف بلا رہی ہے. تو اس لیے دین اسلام نے منع کر دیا کہ مشرق عورت کے ساتھ شادی جائز نہیں. نبی علیہ الصلاۃ والسلام کے پاس ایک صحابی آئے اور آ کے کہنے لگے، اللہ کے نبی، ہمارے لیے تو یہ دنیا بہتر ہے کہ جنت کے اندر ہمارا جو بھی مقام ہو جائے آپ کا مقام بہت ہی اعلیٰ ہوگا، اور اگر ہم جنت میں پہنچ بھی گئے تو ہم وہاں تو نہیں پہنچ پائیں گے جہاں آپ تشریف فرما ہوں گے، تو ہمارے لیے دنیا بہتر ہے کہ ہر روز آپ کی مبارک زیارت ہو جاتی ہے۔ تو نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، المرء مع من احب، کہ انسان جنت میں اسی کے ساتھ ہوگا جس کے ساتھ محبت رکھتا ہوگا، یعنی جس کے ساتھ دنیا میں محبت کی ہوگی اس کے ساتھ جنت میں ہوگا۔ اب اگر مشرکہ عورت ہے اور واقعی اس کے ساتھ محبت کا تعلق ہے، تو دنیا میں مشرکہ کے ساتھ محبت، تو نبی علیہ الصلوۃ والسلام کی اس حدیث سے پتہ چلا کہ انسان آخرت میں بھی اسی مشرکہ عورت کے ساتھ ہوگا، اور مشرکہ عورت کا ٹھکانہ جہنم ہے۔ تو اس لیے دین اسلام نے مشرکہ سے شادی کرنا، یعنی وہ عورت جو کافرہ ہے اس سے شادی کرنا جو ہے، اس کو منع کر دیا۔ اور واقعی یہ ممکن نہیں کہ انسان کسی غیر مسلم سے شادی کرے اور اس کا اثر نہ لے، کیسے ممکن ہے کہ اثر نہ لے؟ چنانچہ امریکہ میں ایک نوجوان تھا، نیک تھا، مسجد میں آنا جانا رکھتا تھا، اچانک سے ایک مرتبہ مسجد سے غائب، پتہ ہی نہیں چلا کہ یہ کہاں چلے گیا، نہ اس کے دوستوں کو پتا، نہ کسی اور کو پتا، لوگوں نے ڈھونڈنے پوچھنے کی کوشش کی اور وہ نہیں ملا۔ مسجد کے امام صاحب کو بھی جانتا تھا، امام صاحب نے بڑی کوشش کی کہ جی پتہ تو چلے نا کہاں گیا یہ، کوئی بات ہی نہیں ہوئی، کوئی پتہ ہی نہ چلا، مسجد بھی آنا بند کر دیا، اس کے اپنے قریبی دوستوں کو بھی نہیں پتہ چلا، حتیٰ کہ اتنا وقت گزر گیا کہ لوگوں نے اس کے بارے میں گفتگو کرنی ہی چھوڑ دی۔ سالوں گزر گئے، سالوں گزرنے کے بعد ایک دن مسجد کے امام صاحب دیکھتے ہیں کہ صبح فجر کی نماز کے بعد یہی آدمی بیٹھا ہے، وضو کر رہا ہے۔ بڑے حیران ہوئے اور خوش بھی ہوئے کہ اتنے سالوں بعد یہ ملا ہے، پوچھو تو صحیح یہ کہاں چلے گیا تھا۔ نماز ہوئی اور نماز کے بعد امام صاحب نے ان سے گفتگو کی، اور اس نے امام صاحب کو بتایا کہ امام صاحب، میری ایک کافرہ عورت کے ساتھ دوستی ہو گئی اور میں نے اس سے شادی کر لی، اس نے شادی کرنے کے بعد یہ شرط لگائی کہ تم اپنے دین کو چھوڑو گے، اور اس کی اس شرط کو میں نے قبول کر لیا، مسجد میں آنا چھوڑ دیا، دینی دوستوں سے رابطہ چھوڑ دیا، اس نے کہا کہ تم اپنے کلچر کو بھی چھوڑو گے، تو جو میرے پاکستانی جاننے والے تھے میں نے ان دوستوں سے بھی رابطہ بالکل ختم کر دیا، حتیٰ کہ اس نے تیسری شرط یہ لگائی کہ تم اپنے رشتہ داروں کو، والدین کو بھی چھوڑو گے، اور میں نے اس کی یہ شرط بھی قبول کر لی، ایسا میں اس کی محبت میں گرفتار ہوا۔ تو کافرہ عورت تھی، اور کافرہ عورت نے جہنم کی طرف دعوت دے دی، انسان کو دین بھی چھڑوا دیا، والدین بھی چھڑوا دیے، دوست اقارب بھی چھڑوا دیے، اور اس نے کہا کہ میں نے اس کے ساتھ زندگی گزارنا شروع کر دی، بس وہ زندگی ایسی ہو گئی کہ بالکل رنگ کا میں گورا نہیں تھا، اس کے علاوہ پوری زندگی جو ہے وہ بالکل امریکنوں والی زندگی ہو گئی۔ کہنے لگا کہ نہ دین تھا، نہ نماز تھی، نہ قرآن تھا، نہ کوئی اور چیز، اور بالکل ان کی طرح زندگی گزر رہی ہے۔ سالوں اس طرح گزر گئے، اور دل میں مجھے بڑی ندامت ہوتی کبھی کبھی کہ میں نے بڑی زیادتی کی ہے، خاص طور پہ اپنے والدین کے ساتھ، اپنے دین کے ساتھ، ایک عورت کی محبت میں آ کے، ایک کافرہ عورت کی محبت میں آ کے میں نے دین چھوڑنے کے لیے، والدین چھوڑنے کے لیے، اپنے دوست اقارب چھوڑنے کے لیے تیار ہو گیا۔ کہنے لگا کہ پورے گھر میں میرے ڈیسک کے اوپر، میرے بک شیلف پہ ایک قرآن پاک کی کاپی پڑی ہوتی تھی، اس بک شیلف پہ جو کاپی تھی اس کو میں پڑھتا نہیں تھا، کیونکہ اگر میں پڑھنا شروع کر دوں تو مجھے پتہ تھا کہ یہ لڑائی ہوگی، مگر ہر روز صبح آفس جاتے ہوئے میں اس کی طرف صرف دیکھتا تھا، और देखकर मैं अपने दिल में अपने आप को मलामत करता था कि मैं बहुत ही ज़्यादा गंदा इंसान हूँ, कि मैंने एक औरत की खातिर अपने दीन को भी छोड़ा, वालदैन को भी छोड़ा, अपने कबीले को, रिश्तेदारों को भी छोड़ दिया, तो किसी को मेरा कोई पता नहीं। काफ़ी दिनों बाद एक मरतबा मैं आया सुबह सुबह, इसी तरह जब देख के कुरान पाक के इस नुस्खे की तरफ निगाह उठा के देख के जाने लगता, उस दिन मैंने देखा कि वो कॉपी है ही नहीं, वो कुरान पाक का नुस्खा पढ़ा ही नहीं है। तो मैंने अपनी बीवी से पूछा, उसने कहा कि जी कल सफाई कर रही थी, सफाई करते हुए मैंने देखा कि ये कुरान का नुस्खा पढ़ा हुआ था, और मैंने सोचा कि इसको कोई पढ़ता नहीं है, ये एक्स्ट्रा सी किताब है, तो मैंने कल इसको निकाल के और बाहर रख दी कि अब इसको मैं दे दूँ, इसके घर में ज़रूरत नहीं है। उसने कहा नहीं, इसको घर में रखना चाहिए। तो बीवी को आ गया गुस्सा कि अच्छा अभी भी तुम्हारे अंदर इस्लाम के जरासीम मौजूद हैं। तो उसने तो फिर शर्त लगा दी कि या ये किताब घर में रहेगी या मैं घर में रहूंगी। कहने लगा कि बहुत साल गुजर गए थे दीन को छोड़े हुए, इससे शादी किए हुए, और इसने ये शर्त लगाई तो मेरे गैरत ने, अंदर के ज़मीर ने गवारा नहीं किया कि मैं फिर से इस तरह झुकूं और इस तरह अपने दीन को छोड़ूं। मैंने उससे कहा कि तू जाती है तो चली जा, मैं इस कुरान को घर में रखूंगा। सिर्फ कुरान को घर में रखने की बरकत से अल्लाह ताला ने मेरी हिफाजत फरमाई और वो औरत चली गई। आज मैं आया हूँ मस्जिद में नमाज पढ़ने के लिए, तो अल्लाह ताला ने मना कर दिया कि वला तनकिहुल मुशरिकात, काफिर औरत से शादी ना करो। उलाइका यदउना इलन नार, ये दावत देती हैं आग की तरफ। और इंसान कमजोर है, शहवत की वजह से कई मर्तबा ऐसे फैसले कर बैठता है जिसकी वजह से दीन से, अपने अल्लाह से नाराज़गी इख्तियार कर लेता है। हमारे हजरात फरमाते हैं, हमारे मशाइख ने फरमाया कि शहवत वो शीरीनी है जो अपने चखने वाले को हलाक कर देती है। अजीब बात है, इंसान नेक होता है, दीनदार होता है, शहवत वाले गुनाह में पड़ता है और अपनी दीनदारी से हाथ धो बैठता है। तो ये ऐसी शीरीनी है जो अपने चखने वाले को भी हलाक कर देती है। तो अल्लाह ताला कुरान पाक में फरमा रहे हैं, वला तनकिहुल मुशरिकात हत्ता युमिना, हत्ता के वो ईमान ले आए। वला अमतुम मुमिनतुन खैरुम मिन मुशरिकतिन वलौ आजबतकुम, और लौंडी जो है मुसलमान वो मुशरिका औरत से बेहतर है अगरचे तुम्हें वो भली लगती हो मुशरिका औरत। आगे फरमाया वला तनकिहुल मुशरिकीन हत्ता युमिनू, और ना निकाह कर दो मुशरिकीन से, यानी ना निकाह करे मोमिन औरत मुशरिक मर्द से, हत्ता युमिनू, हत्ता के वो ईमान ले आए। वला अब्दुम मोमिनुम खैरुम मिन मुशरिकिन वलौ आजबकुम, और जो गुलाम मुसलमान है वो बेहतर है मुशरिक आदमी से अगरचे तुमको वो मुशरिक आदमी बेहतर लगे। उलाइका यदउना इलन नार, ये मुशरिक लोगों से शादी करना ये आग की तरफ जाने की तरह है। उलाइका यदउना इलन नार, ये तो मुशरिक लोग तुम्हें आग की तरफ बुला रहे हैं। तो दीन इस्लाम ने 100% मना कर दिया कि मुशरिक मर्द और मुशरिक औरत से शादी करने की बिल्कुल इजाज़त नहीं। यहाँ एक बात, एक पॉइंट जो है वो बताना ज़रूरी है कि काफिर औरत से या काफिर मर्द से शादी जायज़ नहीं, मगर जो किताबी औरत है मुसलमान मर्द उस किताबी औरत से शादी कर सकता है। किताबी किसको कहते हैं? जो यहूदी या नसरानी औरत हो उसको किताबी कहते हैं, वो अहले किताब होते हैं। تو ان سے شادی کرنے کی اجازت ہے، قرآن پاک کی ایک آیت ہے جس سے اس کا پتہ چلتا ہے، والمحصنات من الذین اوتوا الکتاب من قبلکم، تو وہ عورتیں جو جن کو کتاب دی گئی تھی اس سے پہلے، ان عورتوں سے شادی کرنے کی اجازت ہے، تو قرآن پاک میں اس کی اجازت دی گئی ہے۔ اس کی اجازت کیوں دی گئی ہے؟ کیونکہ یہ بھی کافر ہیں اور مشرک بھی کافر ہے، تو کافر نے اپنا برا اثر تو ڈالنا ہی ہے، تو اس مشرکہ عورت سے تو منع کیا، مگر یہ جو کتابی اہل کتاب ہیں، یہود اور نصارہ ہیں، ان عورتوں سے شادی کی اجازت دے دی۔ اس کی کیا وجہ؟ حضرت مفتی محمد شفیع رحمتہ اللہ علیہ فرماتے ہیں کہ ہر دین کے تین عقیدے ہوتے ہیں، اسلام کے بھی تین عقیدے ہیں۔ ایک توحید کا عقیدہ ہے کہ اللہ کو ایک ماننا، ایک آخرت کا عقیدہ ہے کہ آخری دن کو ماننا کہ جی قیامت کا دن آنا ہے، اور تیسرا ہوتا ہے رسالت کا عقیدہ کہ ہم نبی علیہ الصلوۃ والسلام کو اللہ کے بھیجے ہوئے نبی مانتے ہیں۔ تو یہ جو مشرک ہوتے ہیں یہ ان تینوں چیزوں کو نہیں مانتے، اور جو اہل کتاب ہوتے ہیں وہ توحید کے عقیدے کو بھی مانتے ہیں اور یہ آخرت کے دن پر بھی ایمان رکھتے ہیں۔ صرف رسالت کا معاملہ جو ہوتا ہے کہ یہ نبی علیہ الصلوۃ والسلام کو اللہ کا نبی نہیں مانتے، اور یہ عقیدہ ہمارے دین کی بنیاد ہے، مگر کیونکہ باقی تین میں سے باقی دو کو یہ ماننے والے ہیں، تو ان کے ساتھ جو اختلاف ہے وہ نسبتاً ہلکا ہے، اس لیے دین اسلام نے اجازت دے دی کہ ان کے ساتھ شادی ہو سکتی ہے جو اہل کتاب ہوتے ہیں۔ مگر سب سے بڑی بات یہ ہے، اور اس معاملے میں ایک دو باتیں جو ہیں وہ سمجھنا ضروری ہے۔ پہلی بات تو یہ ہے کہ یہ مشرک مرد، یہ اجازت جو ہے یہ مرد کے لیے ہے کہ وہ مشرک عورت سے شادی کر سکتا ہے، یہ مسلمان عورت کے لیے اجازت نہیں ہے کہ وہ مشرک مرد سے شادی کر لے، یا اہل کتاب، یہ اہل کتاب سے شادی کر لے۔ تو یہ جو اجازت دی گئی ہے کہ اہل کتاب سے شادی کر سکتے ہیں، یہ مسلمان مرد کو دی گئی ہے کہ وہ اہل کتاب عورت سے شادی کر سکتا ہے، مگر مسلمان عورت جو ہے وہ اہل کتاب مرد سے شادی نہیں کر سکتی۔ اس کی وجہ یہ ہوتی ہے کہ گھر کا سربراہ جو ہے وہ مرد ہوتا ہے، عورت نسبتاً ضعیف ہوتی ہے، اور اس کے اوپر ممکن ہے کہ اس کا دین غالب آ جائے، اس لیے عورت کو اجازت نہیں دی گئی کہ وہ اہل کتاب مرد سے بھی شادی کر لے، مگر مرد کو اجازت دی گئی ہے۔ اور دوسری بات اس کے اندر معلوم کرنا یہ ضروری ہے کہ آج کل کے زمانے میں جو مغربی دنیا ہے اس میں جن کو ہم عیسائی سمجھتے ہیں، اکثر لوگ جو ہیں عقیدے کے اعتبار سے عیسائی نہیں ہوتے، وہ دہریے ہوتے ہیں، تو وہ نہ آخرت پہ ایمان لاتے ہیں، نہ وہ عیسیٰ علیہ السلام پر ایمان لاتے ہیں، نہ وہ اپنی انجیل پر ایمان لاتے ہیں۔ کہنے کو کرسچنز ہوتے ہیں، کہنے کو عیسائی ہوتے ہیں، مگر وہ ایسے عیسائی ہوتے کوئی نہیں ہے۔ تو ایسے عیسائی کے ساتھ شادی کرنے کی اجازت نہیں ہے۔ تو دو باتیں یہ ضروری ہیں سمجھنے کے بارے میں کہ ایک تو اہل کتاب سے اگر شادی کرنی ہے تو دو باتیں سمجھنا ضروری ہیں، کہ یہ اجازت صرف مسلمان مرد کے لیے ہے، اور دوسری بات یہ ہے کہ یہ اجازت صرف اس کرسچن، اس عیسائی یا یہودی کے لیے ہے جو واقعی عیسائی یہودی ہو، اس کے عقیدہ جو ہے وہ واقعی اپنے دین کا ہو، ایسا نہ ہو کہ وہ دہریہ ہو، وہ اللہ کو بھی نہیں مانتا، آخرت کو بھی نہیں مانتا، اپنے نبی کو بھی نہیں مانتا۔ تیسری بات جو اس اہل کتاب لوگوں سے شادی کرنے کے بارے میں سمجھنی ضروری ہے وہ یہ ہے کہ دین اسلام نے اجازت تو دے دی، مگر اس کو پسند نہیں فرمایا کہ جی عیسائی یا یہودی عورت سے شادی کر لی جائے۔ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ انسان چار وجوہات کے بنا پر شادی کرتا ہے، یا حسن و جمال کی وجہ سے، یا مال کی وجہ سے، یا حسب نسب کی وجہ سے، یا اس کی دینداری کی وجہ سے۔ تو فرمایا کہ میں تمہیں وصیت کرتا ہوں کہ تم عورت کو اس کی دینداری کی وجہ سے پسند کرو۔ تو یہ بھی نبی علیہ السلام نے نہیں پسند فرمایا کہ بے دین مسلمان سے شادی کی جائے۔ تو جب بے دین مسلمان نہیں پسند، तो किस तरह ये पसंद हो सकता है कि कोई काफिरा अहले किताब हो या क्रिश्चियन हो या यहूदी हो उससे शादी की जाए? तो ये एक इजाजत है मगर ये पसंदीदा नहीं है। तो ये बात भी समझनी जरूरी है। तो इजाजत तो है मगर पसंदीदा तो यही है कि इंसान अपने लिए नेक औरत ढूंढे और औरत जो है वो अपने लिए नेक मर्द ढूंढे। इसीलिए हज़रत उमर रज़ी अल्लाह उन्होंने क्रिश्चियन और इस यहूदी औरतों से भी शादी करने से मना करवा दिया था, रुकवा दिया था कि जी शादी अब इजाज़त नहीं है। आपको पता चला कि ईरान के इलाके में, इराक़ के इलाके में बहुत सारे मुसलमान घरानों में जो है वो ख़राबी आ रही है कि वो शादी गैर मुस्लिमों से कर रहे हैं और कई मर्तबा सियासतन जो है वो शादी हो रही है। तो आपने जो है वो इस शादी को रोक दिया कि जी गैर मुस्लिम अगर अहले किताब भी है तो मुसलमान उनसे शादी ना करें। तो कई मर्तबा जो है वो ये शादियां जो है वो यहूद नसारा जो है वो सियासी मकरो फरेब की वजह से भी करते हैं कि अपने अंदर के राज मुसलमानों के मालूम करवाने के लिए ये शादियां करवा देते हैं। इसके ऊपर मोरखीन ने किताबें भी लिखी हैं। तो कई मर्तबा इस वजह से शादी होती है। हज़रत फारूक आज़म रज़ी अल्लाह उन्होंने, हज़रत उमर रज़ी अल्लाह उन्होंने इन वाक़यात को भांप लिया तो आपने ईसाई और यहूदी औरतों से भी शादी करने से रोक दिया था मुसलमानों को। तो इस बात को समझ लेना चाहिए कि हाँ जी इजाज़त तो है मगर इजाज़त जो अहले किताब से शादी करने की है वो सिर्फ इजाज़त है, वो कोई पसंदीदा अमल नहीं है। हर इंसान के ऊपर सोहबत का असर होता है, हो के रहता है। कोई भी इंसान ऐसा नहीं कि जो कहे कि मेरे ऊपर सोहबत का असर नहीं होता। हर इंसान के ऊपर सोहबत का असर हो के रहता है। इसीलिए तो अल्लाह के नबी ने फरमा दिया, अल मरु अला दीनी खलीली, इंसान अपने दोस्त के दीन पर है कि दोस्त का असर होता है। जिसके साथ उठना बैठना सुबह शाम गुजर रही है वो असर करके छोड़ेगा। जहां इत्र खिंचता है जाओ वहां घर, तो आओगे एक रोज कपड़े बसा कर। जहां आग जलती है जाओ वहां घर, तो आओगे एक रोज कपड़े जला कर। तो नेकों के साथ वक्त गुजरेगा तो नेकी आएगी, बुरों के साथ वक्त गुजरेगा तो बुराई आती जाएगी, गफलत आती जाएगी। और ये गैर मुस्लिम औरत से शादी करना या मुसलमान औरत का किसी गैर मुस्लिम मर्द से शादी कर लेना, ये इंसान के अल्लाह से ताल्लुक़ को ख़त्म कर देने की बहुत ही आसान तदबीर है। बहुत ही आसानी के साथ इंसान दीन से दूर हो जाता है। तो इसलिए ये ज़रूरी है कि इंसान शादी करते वक्त देखे कि किससे शादी हो रही है। नबी अलैहिस्सलाम ने फरमाया कि तुम अपने लिए दीनदार औरत ढूंढो। आज तो माशाल्लाह शादी करते हैं तो पहला सवाल ये नहीं होता कि जी कितनी दीनदार है। पहले सवाल तो पहले दो सवाल तो सिर्फ ये होते हैं कि जी देखने में कैसी लगती है और मालदार है या नहीं है, फैमिली कैसी है। तो माल देखा जाता है, हुस्नो जमाल देखा जाता है, बरादरी देखी जाती है और इन्हीं तीनों चीज़ों पर इक्तफा किया जाता है। और दीनदारी के बारे में सवाल भी नहीं होता कि भाई दीन में कैसी है, नमाज पढ़ती है, कोई पर्दे का एहतमाम करती है, ये कोई चीज़ नहीं देखी जाती। तो इसलिए शादियों में वो बरकतें नहीं रहती, फिर आगे लड़ाई झगड़े भी होते हैं। तो इसलिए नबी अलैहिस्सलाम ने फरमाया कि तुम अपने लिए दीनदार औरत को पसंद करो। तो जब दीनदार औरत पसंद करने का फरमाया, बेदीन औरत को के साथ शादी करने को अल्लाह के नबी ने पसंद भी नहीं फरमाया, तो कैसे मुमकिन है कि जी ये पसंद हो कि अहले किताब यहूद और नसारा की औरतों के साथ शादी करना जो है वो पसंद किया जाए। تو کئی مرتبہ انسان غلطی کر بیٹھتا ہے اور اس غلطی کی وجہ سے اپنی دنیا بھی گنوا بیٹھتا ہے اور دین بھی گنوا بیٹھتا ہے، اور اچھے اچھے لوگ جو ہیں اس کی وجہ سے دین سے ہاتھ دھو بیٹھتے ہیں۔ چنانچہ جو اس معاملے میں سب سے مشہور واقعہ ہے وہ حضرت عبداللہ اندلوسی رحمت اللہ علیہ کا ہے۔ یہ وہ بزرگ تھے جو علامہ ابو حضرت شبلی رحمت اللہ علیہ کے شیخ تھے۔ حضرت شبلی رحمت اللہ علیہ اتنے بڑے اللہ والے، یہ وہ اللہ والے ہیں کہ جو جب کوئی اللہ کا نام لیتا تو اپنے جیب سے مٹھائی نکال کے اس کے منہ میں ڈال دیتے کہ میرے محبوب کا نام لیا ہے تو اس کے تو منہ میں میٹھا ہی جانا چاہیے۔ تو ایسے اللہ والے تھے یہ حضرت شبلی رحمت اللہ علیہ، اور عبداللہ اندلوسی ان حضرت شبلی رحمت اللہ علیہ کے بھی شیخ تھے، اتنے بڑے بزرگ تھے، حافظ الحدیث تھے، یعنی 100,000 سے زیادہ حدیثیں یاد تھی، اتنے بڑے شیخ، اور اپنے مریدین کی اتنی بڑی جماعت لے کے کسی عیسائی لوگوں کے محلے سے گزر رہے تھے، ایک عیسائی لڑکی پر آپ کی نظر پڑی اور آپ نے فیصلہ کر لیا کہ میں نے اس سے شادی کرنی ہے۔ اتنے بڑے شیخ، اور فیصلہ کر لیا کہ اس عیسائی لڑکی سے شادی کرنی ہے، اور اپنے سارے لوگوں سے کہا کہ جی ادھر کھڑے رہو میں آتا ہوں، اور اس عیسائی لڑکی کے والد کے پاس گئے اور اس کو جا کے کہا کہ بھائی میں نے آپ کی بیٹی سے شادی کرنی ہے۔ اس نے کہا کہ ہم تو آپ کو جانتے نہیں ہیں، پہلے کچھ وقت ساتھ گزرے گا تو پھر ہم آپ کو اپنی بیٹی دے سکتے ہیں، ان کا کچھ عرصہ آپ یہاں پہ وقت گزاریں، پھر ہم آپ کو دیکھیں گے، آپ کی عادات دیکھیں گے، پھر ہم فیصلہ کریں گے۔ چنانچہ اپنے سارے مریدین اور شاگردوں سے کہا کہ چلے جاؤ، مجھے تمہیں دینے کے لیے اب کچھ نہیں ہے، میں تمہیں اب دین نہیں دے سکتا۔ سارے حیران کہ کیا ہو گیا حضرت کو، اتنے بڑے بزرگ، اور اس ایک شادی نے، ایک نکاح نے سارا کچھ اندر کا جو ہے وہ ضائع کر دیا۔ سارے چلے گئے، روتے تھے کہ ہمارے حضرت کو کیا ہو گیا، اللہ اکبر۔ اور پھر اس کے والد کے پاس گئے، اس کے والد نے کہا کہ بھائی کم از کم 1 سال تو یہاں گزارو، 1 سال اگر تم ہمارے سور چراؤ گے تو پھر ہم دیکھیں گے کہ تمہاری شادی ہماری بیٹی سے ہم کر سکتے ہیں یا نہیں کر سکتے۔ امامہ تھا، عصا تھا، دیکھنے میں اتنے بڑے بزرگ، اور واقعی اتنے بڑے بزرگ تھے۔ اور اب کس کام پہ لگ گئے، سور چرانے کے کام پہ لگ گئے، صبح سے شام تک سور چراتے کہ کسی طرح میری اس لڑکی سے شادی ہو جائے۔ اللہ کی پکڑ آ گئی۔ حضرت شبلی رحمت اللہ علیہ بھی بڑے روتے کہ میرے شیخ کو یہ کیا ہو گیا۔ کافی عرصہ گزر گیا، مہینے گزر گئے، حضرت شبلی رحمت اللہ علیہ نے سوچا کہ میں جا کے دیکھوں تو صحیح تھی میرے شیخ کا حال کیا ہے۔ چنانچہ وہ گئے اور جا کے دیکھا تو دیکھا کہ جی جس عصا کے ساتھ جمعہ پڑھاتے تھے اس عصا سے اب سور چرا رہے ہیں، اور بالکل نہ کوئی دین کی فکر، نہ مریدین کی فکر، نہ حدیث کی فکر، 1,00,000 حدیث یاد، سور چرانے میں مشغول تاکہ شادی ہو جائے ایک عیسائی لڑکی سے۔ اللہ اکبر۔ حضرت شبلی رحمتہ اللہ علیہ نے یہ منظر دیکھا کہ میرے شیخ سور چرا رہے ہیں تو ان کو بڑا رونا آیا، آنسو نکل آئے، بڑی اللہ سے دعائیں کی، بڑی اللہ کے سامنے زاری کی کہ یا اللہ اپنی رحمت کی نگاہ فرما۔ چنانچہ اپنے شیخ کے پاس گئے، اور جا کے جب ان کے پاس گئے اور ان کے سامنے آئے تو ان سے پوچھا کہ آپ تو حافظ حدیث تھے، کوئی حدیث آپ کو یاد ہے؟ जब उन्होंने ये कहा कि कोई हदीस आपको याद है, तो उन्होंने कहा कि सारी हदीसें भूल गया हूँ, सिर्फ एक हदीस याद है। और आंखों में आंसू आ गए, रोने लग गए और कहा कि एक हदीस याद है, मन बदल दीनहु फक्तुलूहु, कि जो अपने दीन को बदल दे उसे कत्ल कर दो। और ये कह के रोने लगे। हजरत शिबली रहमतुल्लाह अलैह भी रोने लगे। फिर कहा कि हजरत आप हाफिज कुरान थे, आपको कोई कुरान की आयत याद है? उन्होंने कहा सारा कुरान भूल गया हूँ, सिर्फ एक ही आयत याद है। फरमाया वो कौन सी आयत? तो कहने लगे कि अल्लाह ताला ने कुरान पाक में फरमाया, अल्लाह ताला ने कुरान पाक में फरमाया, वमन युहिनल्लाहु फमा लहू मिन मुकरिमिन, कि जिसको अल्लाह ताला जलील करने पे आए तो उसके पास कोई इज्जत नहीं। ये कह के हज़रत अब्दुल्ला अंदलूसी रहमतुल्लाह अलैह भी रोने लगे और हज़रत शिबली रहमतुल्लाह अलैह भी रोने लगे। और रोते रोते अल्लाह से दुआ की कि अल्लाह मैं आपसे ये उम्मीद नहीं रखता था। तो जब इस तरह दुआ की, अल्लाह के सामने आर्जी की, अल्लाह ताला ने फिर से उनकी कैफियत को बदला और फिर वो वापस जो है दीन पर आ गए और हज़रत शिबली रहमतुल्लाह अलैह के साथ चले गए। और इस इरादे को तर्क कर दिया कि मैंने इस ईसाई लड़की के साथ शादी करनी है। फिर उसी तरह खानकाहें आबाद हो गईं, शागिर्द सारे वापस लौट आए। मगर पता इस बात से ये चला कि ये जो मुशरिक होते हैं, गैर मुस्लिम होते हैं, काफिर होते हैं, इनके साथ शादी करना, इनके साथ मुसाहिबत करना, ये इंसान को जो है वो दीन से दूर ले जाता है। कि इंसान अपने दोस्त के दीन पर होता है, इसलिए मोमिन को ये देखना चाहिए कि वो किसके साथ दोस्ती रखता है, किसके साथ मोहब्बत रखता है। मोमिन को चाहिए कि अल्लाह वालों के साथ मोहब्बत रखे। अगर ये मोहब्बत करनी है इंसानों में किसी के साथ, तो फिर किसी नेक बंदे के साथ ही मोहब्बत कर ले। नबी अलैहिस्सलाम ने फरमाया कि अगर मैंने इस दुनिया में किसी से मोहब्बत करनी होती तो मैं अबू बकर के साथ ही कर लेता, मगर मैंने उससे भी नहीं की, मैंने अपने रब से मोहब्बत की। तो इसलिए मोहब्बत जो मोमिन की होती है वो नेकों से होनी चाहिए, कि कल को अल्लाह ताला नेकों की मोहब्बत की वजह से उनको भी उन नेकों के साथ हशर करेंगे। नबी अलैहिस्सलाम ने फरमाया कि इंसान जन्नत में उसके साथ होगा जिससे दुनिया में मोहब्बत करता होगा। तो आज अगर मोहब्बत जो है वो नेकों के साथ की, तो गो के हमारे आमाल इन नेकों की तरह नहीं होंगे, अल्लाह वालों की तरह नहीं होंगे, मगर इस मोहब्बत की वजह से कल हमें जन्नत के अंदर इन अल्लाह वालों के साथ मिला दिया जाएगा। तो इसलिए कुरान पाक की इस आयत से पता चलता है कि ये जो काफिर और मुशरिक औरत होती है, उनसे शादी करना जो है वो इंसान को आग की तरफ ले जाता है। उलाइक यदउना इलन्नार, ये काफिर मुशरिक मर्द और औरतें जो हैं ये तुम्हें आग की तरफ बुलाते हैं। वल्लाहु यदउ इला इलल जन्नति वल मग़फिरति बिइज़्निही, और अल्लाह ताला तुम्हें जन्नत की तरफ और बख्शिश की तरफ अपने हुक्म से बुला रहे हैं। वयुबय्यिनु आयातिही लिन्नासी, और अल्लाह ताला अपने हुक्म इसी तरह बयान फरमाते हैं, लअल्लहुम यतज़क्करून, ताकि लोग जो हैं वो नसीहत कबूल करें। यहाँ आके हमारी आज की जो क्लास है वो मुकम्मल होती है। ये आजिज़ एक मरतबा फिर तर्जमा कर देता है, वला तन्किहुल मुशरिकाति हत्ता युमिना, और निकाह मत करो मुशरिक औरतों से, हत्ता युमिन्ना, हत्ता के वो ईमान ले आए। वला अमतुम मुमिनतुन खैरुम मिन मुशरिकतिन, और लौंडी जो मोमिन है वो बेहतर है मुशरिक औरत से। वलो आजबतकुम, अगरचे तुमको वो मुशरिक औरत भली लगती है, وَلَا تَنْكِحُ الْمُشْرِكِينَ حَتَّى يُؤْمِنُوا، اور نہ نکاح کرے مسلمان عورت مشرک مرد کے ساتھ حتیٰ کہ وہ مشرک مرد جو ہے ایمان لے آئے۔ وَلَعَبْدُ مُؤْمِنٌ خَيْرٌ مِّن مُشْرِكٍ، اور جو مسلمان گناہ مسلمان غلام ہے وہ بہتر ہے مشرک آدمی سے۔ وَلَوْ عَاجَبَكُمْ، اگرچہ وہ تم کو مشرک آدمی بھلا لگتا ہے۔ اولئک یدعون الی النار، یہ مشرکین جو ہیں یہ تو تمہیں آگ کی طرف بلاتے ہیں۔ واللہ یدعو الی الجنہ، اور اللہ تعالیٰ تمہیں جنت کی طرف بلا رہے ہیں۔ والمغفرتی، اور اللہ تعالیٰ تمہیں بخشش کی طرف بلاتے ہیں۔ بِإِذْنِهِ، اپنے حکم سے۔ وَيُبَيِّنُ آیَاتِهِ لِلنَّاسِ لَعَلَّهُمْ يَتَذَكَّرُونَ، اور اللہ تعالیٰ اپنے احکام بتلاتے ہیں لوگوں کو تاکہ وہ نصیحت قبول کر لیں۔ سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين۔ آج کی اس کلاس کے بعد عید کے ایام شروع ہو جائیں گے، تو اگلے منڈے اور ویڈنسڈے کو عید کی چھٹیاں ہیں، تو انشاءاللہ اگلے ہفتے کلاسز جو ہیں وہ نہیں ہوں گی، اور اس کے بعد جو ہے وہ پھر سے کلاسز جو ہیں وہ شروع ہو جائیں گی۔ اللہ تعالی ہمیں اپنی رحمت کا سایہ عطا فرمائے۔ آگے جو خاص ایام ہیں، حج کے بھی دن ہیں، اللہ تعالیٰ ہمیں ان دنوں میں خوب دعائیں کرنے کی توفیق عطا فرمائے۔ یہ عاجز بھی آپ سب کے لیے دعائیں کر رہا ہے، آپ سب سے بھی دعاؤں کی گزارش ہے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔